مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل
السلام علیکم سامعین پروگرام ہے راؤنڈ ٹیبل میں ہوں آپ کی میزبان شہناز عزیز پروڈیوسر ہماری سعدی اسد ہے اور ہمارا آج کا موضوع ہے پاکستان میں ایچ آئی وی ایڈس کے مرض کا تیز رفتار پھیلاؤ وجوہات علاج اور بچاؤ
بچوں جو چھوٹا ہوا تو بخار ہوا اس کو بخار نکلا ہوا بخار زیادہ ہوتا بخار اس کے نکل رہا چھوڑتا نہیں ہے یہ بخار ہی بخار ہے اس کا جو خون بنتا نہیں ہے کھانے کے لیے بھی اتنا پیسہ نہیں ہے جو ہم غریب بندہ ہیں ہمارے کو سہولت کوئی چاہیے لاڑکانے میں کوئی سہولت ادھر علاج ملے لاڑکانے ملے کراچی آنے جانے کا اتنا ہمارے پاس خرچہ بھی نہیں ہے
سامعین گزشتہ سال عالمی ادارہ صحت نے خبردار کیا تھا کہ پاکستان میں اندازاً 20,000 اضافی لوگ ایڈس کے موذی مرض میں مبتلا ہو رہے ہیں جسے خطے کے تمام ملکوں کے مقابلے میں بیماری کا تیز ترین اضافہ قرار دیا گیا تھا اور اس میں ایک تشویشناک بات یہ ہے کہ ان کے خون کی سکریننگ نہ ہونے کی وجہ سے یعنی تمام افراد کے بہت سے لوگ ایڈس کی بیماری کے ساتھ معاشرے میں چل پھر رہے ہوتے ہیں اور جو صحت مند لوگوں تک اس مرض کو پھیلانے کا باعث بن سکتے ہیں ابھی حال ہی میں یہ جو آپ نے آواز سنی یہ لڑکانہ کے ایک باپ کی ہے لڑکانہ میں ایسا لگا کہ ایک وبا کی طرح یہ وائرس پھیل گیا اور 500 کے یعنی 478 لوگ جو ہیں وہ پائے گئے جب ان کے خون کی سکریننگ کی گئی اس وائرس میں مبتلا اس سے پہلے اسی طرح سن 2018 میں سرگودا کا ایک گاؤں کوٹ عمرانہ اس مرض کی لپیٹ میں آیا تھا اور یہ وجوہات کیا بنی کس وجہ سے عام طور سے یہ خیال ہوتا ہے کہ بہت سی ایسی جیسے نشاور جو نشے کے عادی افراد ہیں ان کا سوئیوں کا استعمال اور پھر خون کا انتقال اور اسی طرح کی بہت سی چیزیں ایڈس کے مرض کا سبب بنتی ہیں اس میں سیکس بھی شامل ہے اور ٹرانسجینڈر یہ بھی کہا جاتا ہے کہ سب سے زیادہ اس جو سب سے زیادہ ہائی رسک گروپ ہیں اس میں شامل ہوتے ہیں تو آج ہم یہ جاننے کی کوشش کریں گے کہ لڑکانہ میں کیا وجہ ہوئی کہ تقریباً 350 بچے جو ہیں وہ پازیٹیو پائے گئے اور ایسا نہیں تھا کہ ان میں سے ہر ایک کے والدین جو ہیں وہ اس مرض میں مبتلا ہوں یا ان میں یہ وائرس موجود ہو تو کیا وجوہات ہو سکتی ہیں اس کی بچوں تک میں اس مرض کے پھیل جانے کی ڈاکٹر قائد سعید صاحب ہمارے ساتھ ہیں پروگرام مینیجر پاکستان کے نیشنل ایڈس کنٹرول پروگرام کے ڈاکٹر فاطمہ میر جو کہ بچوں کے امراض کی ماہر ہیں انفیکشس ڈیزیزز ان کا شعبہ ہے اور آغا خان میں کام کرتی ہیں علی اصغر جو ہیں وہ ایک ایکٹیوسٹ ہیں پروگرام ڈائریکٹر ہیں پرواز میل ہیلتھ سوسائٹی پاکستان کے تو اس ان کے علاوہ دو ہمارے مہمان اور بھی ہیں ہم تھوڑی دیر میں آپ کا تعارف کروائیں گے لیکن میں اپنے تمام مہمانوں کو خوش آمدید کہتی ہوں اور میں سب سے پہلے ڈاکٹر سعید آپ سے کہوں گی کہ ایک مختصر اگر آپ ہمیں بتائیں کہ اس وقت ایڈس کی صورتحال کیا ہے پاکستان میں کتنے کیسز ہیں اور جیسا کہ کہا جاتا ہے کہ نیپال کے علاوہ یہ پاکستان وہ ملک ہے جہاں سب سے زیادہ تیزی سے مرض پھیل رہا ہے تو کیا وجوہات ہیں اس کی ڈاکٹر قائد سے
تھینک یو بہت مہربانی ایچ آئی وی ایڈس کی سچویشن پاکستان میں اگر ہم گزشتہ کئی سالوں سے دیکھیں سن 2005 کے ہم نے پہلا سرویلنس راؤنڈ کیا تھا اور سن 2016 میں پانچواں سرویلنس راؤنڈ کیا تھا تو یہ بیماری بڑھتی جا رہی تھی ان لوگوں میں جو سرنج کی جگہ نشہ کرتے ہیں تو جو ڈرگ یوزرز ہیں سرنج کی جگہ جو نشہ کرتے تھے ان میں یہ بیماری بڑھتی رہی اور سن 2016 میں تقریباً 38.4% نیشنل پریولنس تھی جس کا مطلب یہ تھا کہ جو انجیکشن ڈویژن ہیں ان میں اگر 100 انجیکشن ڈویژن ہیں تو ان میں سے تقریباً 38 ایچ آئی وی پازیٹیو تھے اس کے بعد یہ انفیکشن جو دوسرے نمبر پر امپورٹنٹ گروپ تھا اس میں ٹرانسجینڈر یا ہجڑے تھے جن کی نیشنل پریولنس جو ہے وہ 7.5% تھی اور اس کے بعد این ایس ایم کی پاپولیشن ہے میل ہیڈ اینڈ سیکس کے لیے جن میں 5.5% تھی اور پھر فیمیل سیکس ورکر ہے جس میں اس کی تعداد 2.4% 2.4% ہو گئی تھی تو ہم یہ دیکھ رہے ہیں کہ جو جو وقت گزر رہا ہے سن 2006 سے لے کر اب 2016 تک یہ بیماری آہستہ آہستہ ان خاص پاپولیشنز کے اندر بڑھتی جا رہی ہے ایچ آئی وی کی تو جو ٹوٹل نمبر ہم نے ایسٹیمیٹ کیا تھا سن 2017 اور 2018 میں, تو اس وقت تقریباً پاکستان میں 160,000 لوگ ایچ آئی وی پازیٹیو ہیں. لیکن ہمارے پاس جو ٹریٹمنٹ سینٹرز میں رجسٹرڈ ہے, اور ہمارے پاس 35 ٹریٹمنٹ سینٹرز ہیں سارے ملک میں, جس میں ہمارے پاس تقریباً اس وقت 23,000 لوگ رجسٹرڈ ہیں. ان 23,000 میں سے تقریباً 15,000 سے تھوڑے سے زیادہ ٹریٹمنٹ پہ موجود ہیں. اس کا مطلب یہ ہوا کہ 23,000 تو ہمارے پاس رجسٹر ہے, لیکن 160,000 ایسٹیمیٹڈ نمبر ہیں. یہ ایک بہت بڑا درمیان میں گیپ ہے, جو وہ لوگ ہیں جو کہ ایچ آئی وی پازیٹیو ہیں, اور زیادہ تر کو اپنا اسٹیٹس خود بھی نہیں پتا کہ وہ ایچ آئی وی پازیٹیو ہیں یا نہیں, انہوں نے ٹیسٹنگ نہیں کی اس لیے نہیں پتا, اور وہ ٹریٹمنٹ بھی موجود نہیں ہے. اور ہماری جو کوشش ہے وہ ان کو ڈھونڈنا ہے اور ان کو ٹریٹمنٹ پہ ڈالنا ہے, یہ ہماری نیشنل اسٹریٹجی ہے. تو وقت کے ساتھ یہ بیماری بڑھتی ہے. اب اگر تھوڑا سا غور کریں لاڑکانہ کی صورت حال کے اوپر, تو سن 2006 میں جو راؤنڈ ہوا تھا وہاں سے ہی ہم نے دیکھا تھا کہ جی جو انجیکشن ڈزیزز ہیں, وہ لوگ جو کہ سرنج کے لیے نشہ کر رہے ہیں, اس میں اس کی جو پریویلنس ہے وہ بہت زیادہ ہے لاڑکانہ میں. یہ بڑھتی رہی ہر راؤنڈ کے ساتھ, ہر راؤنڈ کے ساتھ ہم نے دیکھا کہ انفیکشن بڑھ رہی ہے. اور پھر آہستہ آہستہ دوسری جو پاپولیشن ہیں ہائی ریسک گروپس جیسے فیمیل سیکس ورکرز یا ہجڑے, اس میں اس کی تعداد بڑھتی رہی, لیکن کوئی پراپر کنٹرول نہ ہو سکا. اور ہم آج دیکھ رہے ہیں کہ یہ وہاں کی جو جنرل پاپولیشن ہے جن کے ایسے خطرناک رویے نہیں ہیں, ان لوگوں میں بھی یہ انفیکشن بہت سپیڈ سے پھیل رہی ہے.
اور ڈاکٹر صاحب میرے خیال میں سب سے زیادہ تشویش کی بات جو ہے وہ یہی ہے, اور میں اب ڈاکٹر فاطمہ میر سے, لیکن میں آپ سب سے درخواست کروں گی کہ آپ لوگ ساتھ رہیں, کیونکہ اب میں اپنے پہلے تو سامعین سے کہنا چاہتی ہوں کہ کیونکہ یہ اہم موضوع ہے اور آپ بہت سوال پوچھنا چاہتے ہیں, تو آپ بالکل ہم سے سوال پوچھ سکتے ہیں 0800-77789 پر, یہ ہمارا ٹول فری نمبر ہے. لیکن آپ سے میں یہ بھی کہوں گی کہ بہت لمبی بات کرنے کے بجائے صرف اپنا سوال پوچھیے گا, اور یا آپ ہماری جو پروڈیوسر ہیں سعدیہ اسد ان کو لکھوا دیجیے گا. چلیے نمبر آپ ایک بار پھر نوٹ کر لیجیے.
اب ہم شامل کریں گے آپ کی کالز اس پروگرام میں, ہماری فون لائنز کھلی ہیں, ڈائل کیجئے ہمارا فری نمبر 0800-77789. یہ نمبر صرف آپ کی لینڈ لائن سے مفت ہے, موبائل فون سے نہیں, تو پھر کال کیجئے اور بن جائیے ہمارے اس پروگرام کا حصہ.
تو سمیں نمبر آپ نے نوٹ کر لیا ہوگا. ڈاکٹر فاطمہ میر سے میں اب کہوں گی جو کہ انفیکشس ڈیزیزز کے ماہر ہیں, اور اس وقت وہ لاڑکانہ میں ہیں, ایک گروپ ہے ڈاکٹرز کا وہاں پر جو کہ اسی بارے میں کام کر رہا ہے کہ کس طرح یہ ایک وبا کی صورت اختیار کر لی. تو ڈاکٹر فاطمہ میں آپ سے کہوں گی کہ پہلے تو آپ یہ بتائیے کہ بچوں میں, جیسے کہ ڈاکٹر صاحب نے ابھی بتایا ڈاکٹر قائد سعید نے, کہ جو ہائی رسک گروپس ہوتے ہیں, تو ہم جب سوچتے ہیں ان کا تو بچے تو اس میں کہیں بھی نہیں ہوتے سوائے اس کے کہ ان کے ماں باپ جو ہوں پازیٹیو ہوں, تو یہ کیسے ہوا ان کے ساتھ؟
بچوں کا جی, جو بچوں میں ایچ آئی وی ہوتا ہے وہ تھوڑا سا مختلف ہوتا ہے بڑوں سے
جی.
اور ایک آپ کا ایک گروپ بچوں کا جو ہائی رسک ہوتا ہے جی, وہ ہوتا ہے ان ہائی رسک گروپس کے بچے. سو سے فار ایگزامپل انفیکٹڈ ماں باپ کے بچے
جی.
جو ہیں وہ ہمارے لیے ایک ہائی رسک گروپ ہوتے ہیں, ٹھیک ہے. سو سمجھے فار ایگزامپل اگر کوئی سیکس ورکر ہے اس کا بچہ, کوئی ڈرگ یوزر ہے, انٹراوینس ڈرگ یوزر ہے اس کا بچہ, یہ وہ بچے ہوتے ہیں جن کو جنرلی ہم اسکرین کرتے ہیں. دوسرا ہائی رسک گروپ جی بچوں میں ہوتا ہے جن کو اپنی بلڈ ڈسارڈرز کی وجہ سے, جیسے تھیلسیمیا ہے یا کوئی ان کا بلڈ ڈسارڈر ہے جس کی وجہ سے ان کی ایک ریکوائرمنٹ ہے کہ بار بار ان کو بلڈ لگے گا. اس میں کینسر کے مرض کے اندر مبتلا بچے بھی شامل ہیں کیونکہ ان کو بہت بلڈ پروڈکٹس لگتے ہیں. تو جس کو بھی بار بار ریپیٹڈ بلڈ ٹرانسفیوژن لگتی ہے وہ آٹومیٹکلی بلڈ بورن ایچ آئی وی کے رسک پہ ہوتا ہے, تو ان لوگوں کو ہم کانسٹنٹلی اسکرین کرتے ہیں. تیسرا بھی جو جن بچوں کو ہم جنرلی اسکرین کرتے ہیں وہ یہ وہ ہوتے ہیں جن کو کیا کہتے ہیں جی, جن کی والدہ انفیکٹڈ ہو کسی اور وجہ سے. سو ہمارے پاس جنرلی ورٹیکل ٹرانسمیشن ماں سے بچے کو منتقل کی گئی ایچ آئی وی یا پھر بلڈ بورن ہوتی ہے. بچوں میں سیکشوئل موڈ امپورٹنٹ نہیں ہے اور نہ ہی ہم اس کو بہت زیادہ کریتے ہیں. جو ایک انپریسیڈنٹڈ بات اس دفعہ ہوئی ہے وہ یہ ہے, یہ بچے جنرل پاپولیشن میں شامل ہیں. جنرل پاپولیشن کا مطلب ہے نارمل لوگ جن کا رسک اتنا زیادہ نہیں تھا. इन बच्चों में ये अनप्रेसिडेंटेड नंबर जैसे 350 प्लस का नंबर जो है जिनमें ज्यादातर जितने बच्चे अभी तक हमसे गुजरे हैं इन थ्री अभी जो जो स्क्रीन्ड पॉजिटिव हुए हैं और अब रफली मैंने सुना है 410 तक नंबर चला गया है लेकिन मैं अभी श्योर मैं आपको बहुत श्योर नहीं बता सकती लेकिन व्हाट आई हैव हर्ड इज दैट इट्स क्रॉस्ड 400 द नंबर ऑफ चिल्ड्रन इन बच्चों के अंदर बहुत कम बच्चे हैं जिनकी माएँ पॉजिटिव हैं वेरी लिटिल और साथ में जी बहुत कम बच्चे हैं जो कि ट्रांसफ्यूजन की हिस्ट्री दे रहे हैं सो फॉर द फर्स्ट टाइम अनसेफ इंजेक्शन यूज और ये वो बच्चे हैं जो कि नीडल यूजर भी नहीं है लेकिन ये वो बच्चे हैं जिनका रिपीटेड इंजेक्शन यूज है ये या अपने करीब के क्वैक या अपने करीब के रजिस्टर्ड मेडिकल प्रैक्टिशनर या कोई भी बंदा जो कि इनको हेल्थ केयर प्रोवाइड कर रहा था वहां पर जाता था और क्विक फिक्सेस के लिए इंजेक्शन लगवाता था हमने बहुत कम लोगों से अभी एक ऑफिशियल क्वेश्चनियर हमने अप्लाई किया है मगर वो आउटब्रेक इन्वेस्टिगेशन अब शुरू हो रही है और वो मैं लीड कर रही हूँ लेकिन जितनों से मेरी इनफॉर्मली बात हुई है सब ने कहा कि हाँ हमें टीके लगते थे नहीं हमने उनको नहीं देखा नई सिरिंज हमारे सामने खोलते हुए
अच्छा।
ये अभी फिलहाल इस लेवल पे अभी तो स्पेकुलेशन है लेकिन जितनी कुछ इन्फेक्शन कंट्रोल ऑडिट्स भी हुए हैं और इन्फेक्शन डिजीज एक्सपर्ट्स को जो हैं वो जो मेरे साथ ट्रैवल कर रहे हैं और जिन्होंने आकर यहाँ पर थोड़ी बहुत एक इनफॉर्मल इन्वेस्टिगेशन की है पता हमें ये चला है कि रजिस्टर्ड मेडिकल प्रैक्टिशनर से लेकर क्वैक तक इन्फेक्शन कंट्रोल का नॉलेज बहुत पुअर है और इन्फेक्शन कंट्रोल प्रैक्टिसेस यानी कि साफ सुई इस्तेमाल करनी है नीडल गंदी को कैसे डिस्पोज करना है वो वेस्ट में कहाँ जाएगी हम वहां पर स्कैवेंजर से जो कबाड़ी के अंदर और जो रीपैकेज करते हैं और रीयूज करवाते हैं गंदी नीडल्स को हम कैसे रोक सकते हैं ये चीजें बहुत पुअर और वीक हैं हमारे हेल्थ सिस्टम के अंदर तो अच्छी बात यह है कि मुझे ऐसा लगा है फॉर द फर्स्ट टाइम कि ये जो हमारी हेल्थ मिनिस्टर हैं अलका पीचो She met us recently और उन्होंने कहा कि it's a big tragedy लेकिन हमने इसको opportunity के तौर पे इस्तेमाल करना है और हमने multiple levels पे काम करना है तो not only am I involved in this clinical bit लेकिन at the same time government level पे Dr. Kayed और ये experts like Dr. Naseem and Dr. Shalabaki इनको लेकर जी basically ना सिर्फ government अब ये कह रही है कि हम legislation करेंगे कि हम autolock syringes जो कि दोबारा रीयूज नहीं हो सकती इस्तेमाल करेंगे इन्होंने जी क्रैकडाउन किया है और इन्होंने मल्टीपल क्वैक्स को बंद किया है जो कि एटलीस्ट फॉर नाउ एक मैसेज अच्छा शो करता है इवन दो हम एक्सपेक्ट कर सकते हैं कि दिस मे कम बैक अगेन मीडिया की कॉन्फिडेंशियलिटी पे उन्होंने बात की है कि बहुत अगर आप नोटिस करें पिछले दो हफ्तों में जो सबसे अलार्मिंग चीज थी वो ये थी कि मीडिया में बच्चों के नाम उनके बाप के नाम उनकी शक्लें स्प्लैश हुई हैं
और
कोई डिस्क्रेशन इस्तेमाल नहीं हुई मैं जी कोई 62 बच्चों का ख्याल रखती हूँ कराची के सेंटर में और मैं उनकी नॉर्मल लाइव्स हैं वो स्कूलों में जाते हैं हर जगह पर जाते हैं लेकिन मैं हमेशा उनको यही वो कहती हूँ कि डिस्क्लोजर जो है वो आपके ऊपर डिपेंड करता है You are not bound to tell people.
बिल्कुल
that you have it.
मैं यहाँ पे डॉक्टर फातिमा अभी क्योंकि हम इसमें कई सवाल सामने भी आएंगे अभी मजीद बातचीत में तो मैं चाहूंगी हमारे साथ हैं लेकिन एक हमारे साथ कॉलर है हमारे जुल्फिकार रेंद टोबर टेक सिंह से वो कुछ पूछना चाहते हैं क्योंकि उनके घर में शायद इस तरह का कोई मरीज बच्चा है जी जुल्फिकार साहब
वालेकुम
सलाम
जी फातिमा अमीर साहबा मैं जुल्फकार रेंद बलोच हूँ बिलोंग करता हूँ तो बटे सिंह से
अच्छा
तो मेरे घर में मेरा एक बेटा है सुभान हैदर
जी
तो इसको थैलेसीमिया है ब्लड कैंसर इसको हम बाइक से लगवा दी लाहौर से सुंदर हॉस्पिटल लाहौर से तो अभी उन्होंने कहा कि इसका ना चिल्ड्रन हॉस्पिटल में टेस्ट कराए और उससे ना वो गिल्टियां हो जाती हैं बाजुओं में मुंह पे और जिस्म पे ना गिल्ट हो जाते हैं नीले रंग के
जी
तो ये बहुत खतरनाक बीमारी है मुझे तो शिनाज अजीज से बड़ी मोहब्बत है मैं खुश हूँ कि आज ने वो टॉपिक चुना है जो हमारे बच्चों के लिए है मैं लोगों को इतनी अवेयरनेस नहीं है देहातों में
जी हाँ जुल्फकार साहब बहुत शुक्रिया तो आपका सवाल इसमें आप सिर्फ बच्चे की कंडीशन बता रहे हैं या आप कुछ पूछना भी चाह रहे हैं
मैंने जी
आप कुछ पूछना चाह रहे हैं डॉक्टर फातिमा से
मैं पूछना चाहता हूँ कि ये जो व्हाइट सेल है ये डॉक्टर साहब कह रहे थे कि इसको जब तक इसकी जिंदगी इसके पहले मुंह और नाक कान गले से खून आता था
अच्छा
जी
तो डॉक्टर फातिमा अगर आप कुछ बताएं
जी जी शनाज, थोड़ा सा ये जो एच आई वी का पीड्स का एक्सपर्ट होता है उसको थोड़ा सा वो वक्त के साथ थैलेसीमिया एक्सपर्ट भी बन जाता है। उसकी वजह ये जी कि शुरू में जब मैंने जी एच आई वी सेंटर शुरू किया था आधे बच्चे थैलेसीमिक थे, आधों का वर्टिकल था ट्रांसमिशन। अच्छा, ये थैलेसीमिया के बच्चे जो होते हैं जी, अगर उनको इनको एक तो ब्लड इतना रेगुलरली लगता है कि इनको ऑलमोस्ट साल में 3 से 4 दफा हेपेटाइटिस बी सी और एच आई वी के लिए स्क्रीन करना पड़ता है, क्योंकि ये कॉन्स्टेंट रिस्क पे होते हैं एच आई वी के। अगर खुदा ना करे इनको एच आई वी हो जाए तो इनको जनरली हम एच आई वी की दवाइयां देते हैं और इनकी एच आई वी बहुत जल्दी सप्रेस हो जाती है और एच आई वी इनको तंग नहीं करता। लेकिन इनकी प्राइमरी डिजीज थैलेसीमिया एक बहुत तकलीफदेह डिजीज है और जो भी फैमिली जिसके साथ रह रही है वो इसलिए तकलीफदेह है क्योंकि उसमें बच्चे को बार बार खून लगता है और आयरन ओवरलोड होती है डिफरेंट ऑर्गन्स में। तो वो बच्चे मैंने मेरे एक्सपीरियंस में जी, और मैंने ऑलमोस्ट अब कोई 25 to 30 बच्चों का ख्याल रखा है जिनको थैलेसीमिया रिलेटेड एच आई वी है, उनकी ज्यादातर प्रॉब्लम और मॉर्बिडिटी जिसे हम अपनी जबान में जैसे कहते हैं तकलीफ, उनकी तकलीफ ज्यादा थैलेसीमिया रिलेटेड होती है। लेकिन एच आई वी अगर वो उनको खुदा ना करे हो जाए उसके इलाज से वो एच आई वी के एतबार से बहुत अच्छी तरह वायरली सप्रेस हो जाते हैं और अच्छी अच्छे हो जाते हैं।
अच्छा,
जो भी लाहौर में या टोबा टेक सिंह के करीब आपको अगर कोई अच्छा खून का डॉक्टर मिले जो कि इसकी किलेशन यानी कि इसकी आयरन जिस्म में कम करना और आपको थोड़ा सा मॉनिटर करना सिखा दे तो इंशाल्लाह होपफुली ये स्टेबल रहेगा बच्चा इंशाल्लाह।
अच्छा, बहुत शुक्रिया। और अली असगर, आपसे मैं पूछूंगी, आप हमारे ये दो माहरीन तो बिल्कुल बराए रास्त उस प्रोग्राम से मुंसलिक है, आपका कम्युनिटी से बहुत ताल्लुक है, थोड़ा सा अपने प्रोग्राम के बारे में बताइए मुझे अली असगर।
हम लोग कराची में काम कर रहे हैं और हम स्पेसिफिक एक पॉपुलेशन का काम करते हैं जिनको हम मैन सेक्सेड मैन कहते हैं, यानी वो मर्द हजरात जो कि दूसरे मर्द हजरात के साथ सेक्स करते हैं। तो हमारा काम ये है कि हम लोग बड़ा क्लोजली काम कर रहे हैं नेशनल एड्स कंट्रोल प्रोग्राम के साथ विद डॉक्टर सईद और ग्लोबल फंड की ग्रांट के अंदर हम काम कर रहे हैं और इसमें हमारा काम ये होता है कि हम लोग कम्युनिटी के अंदर जाके लोगों में अवेयरनेस क्रिएट करते हैं, उनको टेस्ट करते हैं और फिर जो हमारे पास लोग पॉजिटिव निकलते हैं उनको हम ट्रीटमेंट सेंटर से लिंक करते हैं ताकि उनकी एच आई वी की जो ट्रीटमेंट है वो स्टार्ट हो। एच आई वी के अलावा जो बाकी एस टी आईज हैं यानी जिनसी ताल्लुक से जो बाकी बीमारियां मुंतकिल होती हैं हम उनका भी ट्रीटमेंट करते हैं क्योंकि एच आई वी उनमें से सिर्फ एक बीमारी है।
जी हाँ, लेकिन क्योंकि इस वक्त हम खाली एच आई वी पर बात कर रहे हैं तो मैं यहाँ आपसे पूछूंगी कि अभी जैसे कि डॉक्टर कायद सईद ने कहा कि 160,000 मरीज हैं लेकिन सिर्फ 35,000 हैं जो रजिस्टर्ड हैं, तो क्या आपको भी इस तरह की मज़ाहमत का सामना होता है रिजेंटमेंट के, लोग ये मानना ही नहीं पसंद करते कि उनको ये मर्ज है, क्योंकि इसके साथ एक वो है ना कि बदनामी जैसे कि लोग समझते हैं कि इसकी वजूहात कुछ ऐसी हैं जो बदनामी का बायस बनेंगी, हालांकि ऐसा नहीं है, इसकी बहुत सी वजूहात हैं, इसमें सिर्फ यही नहीं है कि आपका जो ट्रांसमिशन जो हो सेक्स के जरिए हो।
जी बिल्कुल, इसमें देखिए स्टिग्मा डिस्क्रिमिनेशन आ जाती है, मतलब दो तरह दो लेवल के स्टिग्मा डिस्क्रिमिनेशन आती है, एक तो स्टिग्मा एक एच आई वी पॉजिटिव बंदे के साथ अटैच होता है कि वो बीमारी लोग उससे मिलना जुलना छोड़ देते हैं, लोग उससे हाथ ही मिलाते हैं, उनको लगता है कि उनको बीमारी उड़ के लग जाएगी, एक तो उस लेवल से स्टिग्मा डिस्क्रिमिनेशन होता है। दूसरा स्टिग्मा होता है इन पॉपुलेशन के साथ अपना इंटरनल या जो मॉशन होते हैं इनके अगेंस्ट, जिसमें ट्रांसजेंडर पॉपुलेशन भी आ जाती है, हमारे फौजी फराज होते हैं और इसमें एनएसएम भी आ जाते हैं, सर्टन क्रिमिनलाइजेशन जो एक्ट है हमारी कंट्री के उसकी वजह से ये लोग चाहते हैं ये सर्विसेज हम लोगों को टेस्ट करवाने के लिए, तो लोग बड़ा हिचकिचा रहे होते हैं टेस्ट करवाने से, कि नहीं पहले तो डिनाई कर देते कि हमारा ऐसा बिहेवियर है ही नहीं, विद टाइम जब उनका ट्रस्ट डेवलप होता है तो वो टेस्ट जब करवा लेते हैं और जब वो ट्रीटमेंट का टाइम आता है तो एक तो पहला जो रिएक्शन होता है वो डिनाइल का होता है कि नहीं हमें बीमारी नहीं हो सकती, दूसरा जब वो बंदा ट्रीटमेंट पे आ भी जाता है तो वो किसी हकीम के हत्थे या वो किसी मौलवी के हत्थे चढ़ जाता है जिनको कहते हैं कि अच्छा भाई आप दवाई खानी छोड़ दें, आप ये फलानी हकीमी दवाई खा लें, ये दम दुरुस्त कर लें, उससे आपकी बीमारी चली जाएगी, जबकि ऐसा नहीं होता। तो हमें जो मेन काम करने की जरूरत है इस वक्त, एक तो पहली चीज कि एच आई वी के अगेंस्ट जो स्टिग्मा और डिस्क्रिमिनेशन है उसके अवेयरनेस क्रिएट करनी है कि बीमारी लगने का खतरा बहुत कम होता है और दवाई खाने से इसका वायरल लोड बहुत सप्रेस हो जाता है, ये ट्रांसमिट होने का खतरा नहीं होता उसमें. दूसरा ये कि जिस तरह की पॉपुलेशन हैं उनके खिलाफ जो स्टिग्मा डिस्क्रिमिनेशन होता है उस पर भी काम करने की जरूरत है हमें.
दुरुस्त. तो मैं डॉक्टर खैर सही से यहाँ पूछूंगी कि डॉक्टर साहब एक बड़ी वजह ये है कि जब आइन में तरमीम की गई तो सेहत का शोबा भी जो था वो सूबों को बजट दे दिया गया और सूबे जो थे जिम्मेदार थे हेल्थ के. तो आपका एक नेशनल प्रोग्राम है, हमें मुख्तलिफ सूबों के प्रोग्राम में खासी बदइंतजामी नज़र आई, जैसे कि इस वक्त जब सिंध में ये वाक़ पेश आया. और मैं डॉक्टर फातिमा से इतफाक़ करूँगी कि ये बहुत बड़ी बात है और पॉजिटिव बात है कि जो वज़ीर हैं उन्होंने इसको खुला रखा और बजाय इसके कि उसको छुपाने की कोशिश की जाती इस पर काम शुरू किया गया. लेकिन इससे पहले भी ऐसे वाक़ात हुए थे. इससे पहले लड़काना में ही डायलिसिस के ज़रिए बच्चों में या बड़ों में मुंतकिल हुआ था ये वायरस. तो आप मुझे बताइए कि आप क्या समझते हैं कि क्या ये इतनी बड़ी और इतना, चूंकि इसका अभी तक कोई बाकायदा इलाज नहीं है, तो क्या इसको सिर्फ विफाक के हाथ में दे देना ज्यादा सूदमंद नहीं होगा बजाय इसके कि सूबों पर इसकी जिम्मेदारी छोड़ी जाए? डॉक्टर खैर,
बहुत शुक्रिया जी. मैं समझता हूँ जी कि डेवोल्यूशन एक अच्छा कदम था. इसमें जो सूबे थे उनको हक दिया गया कि वो अपने मसाइल के तहत ज़्यादा से ज़्यादा इन्वेस्टमेंट करें उस एरिया में जहाँ ज़्यादा ज़रूरत है. लेकिन हमने वक्त के साथ देखा कि 2011 में डेवोल्यूशन के बाद चूँकि उस वक्त सूबों में जो कैपेसिटीज थी वो इतनी स्ट्रॉन्ग नहीं थी, तो जो प्रोग्राम्स थे वो थोड़े से खड़े हो गए और जिस स्पीड से काम हो रहा था वो स्पीड से हुआ नहीं. दूसरी इम्पोर्टेंट बात ये है कि हेल्थ में बहुत से इश्यूज हैं. टोटल जो हेल्थ का बजट है हमारा वो बहुत कम है अगर हम सारे बजट का हिस्सा देखें. तो जो हेल्थ की अपने मसाइल थे वो बहुत ज़्यादा थे. तो कम वसाइल के होते हुए जो प्रॉब्लम्स थे जैसे हेपेटाइटिस के हो गए और बाकी जो बीमारियां इस वक्त सिंध में और बाकी सूबों में हैं, तो जो हेल्थ के जो डिसीजन मेकर थे उन्होंने अपनी इन्वेस्टमेंट इस तरह की कि एचआईवी की तरफ उतनी इन्वेस्टमेंट ना हो सकी जितनी उसको ज़रूरत थी. और यही वजह है कि हमने गैप्स देखे और फिर अब हम देख रहे हैं कि बीमारी आहिस्ता आहिस्ता जनरल पॉपुलेशन की तरफ आ रही है और बिल्कुल वही पैटर्न है जो कि हेपेटाइटिस सी और हेपेटाइटिस बी का हुआ था आज से तकरीबन 8 से 10 साल पहले.
और आप देखिए अब कितने वबा की तरह मरीज जो है हेपेटाइटिस के, तो पाकिस्तान में जैसे काबू पाना मुश्किल है उसके ऊपर. अच्छा, तो इसमें 2005 में प्रोग्राम शुरू हुआ तो इस पर कोई कानून साजी क्यों नहीं हुई? क्योंकि बहुत सारे दुनिया के मुल्कों में इस मर्ज के बारे में खास तौर से, क्योंकि इसमें रिजेंटमेंट बहुत है, तो कानून मौजूद है, तो इस पे क्यों नहीं बात हुई कभी पार्लियामेंट में कि कानून बनाया जाए इसकी रोकथाम के लिए?
कानून काफी बने, खासकर सिंध में तो बहुत अच्छा कानून है. इंजेक्शन सेफ्टी के ऊपर सिंध में कानून है जो कि दूसरे सूबों में बिल्कुल अभी पास नहीं हुए. सिंध में खास तौर पर एचआईवी के ऊपर पूरा कानून है और इंजेक्शन सेफ्टी के ऊपर एक पूरा कानून है. लेकिन सबसे जरूरी चीज है वो उस कानून की अमलदारी है, इम्प्लीमेंटेशन जो हम देखते हैं कि ना सूबों में है और ना ही सेंट्रल लेवल पे हो रही है. कानून बहुत अच्छे हैं, मौजूद हैं, लेकिन उसकी इम्प्लीमेंटेशन या अमलदारी मौजूद नहीं है जिसकी वजह से कोई खास फायदा नहीं होता. अब अगर आप देख लें ब्लड ट्रांसफ्यूजन जो कि डॉक्टर फातिमा ने पिन पॉइंट किया कि जी ब्लड ट्रांसफ्यूजन या इंतकाल खून का जो पूरा एक शोबा है उसमें बहुत मजबूत कानून मौजूद है सारी प्रोविंसेस में अपने प्रोविंसल, लेकिन उसकी अमलदारी नहीं है. इसलिए जो भी चाहे जो इंसान चाहे ब्लड बैंक खोल सकता है, ना उसके ऊपर किसी किस्म का कोई चेक है, ना ये पता लगता है कि वो किस क्वालिटी की टेस्टिंग कर रहे हैं या स्क्रीनिंग कर रहे हैं. और यही वजह है कि थैलेसीमिया में, हीमोफिलिक्स में या दूसरे लोग जो कि बहुत जल्दी जल्दी ट्रांसफ्यूजन करते हैं उसमें ये बीमारी बड़ी आम होती जा रही है.
अच्छा, हमारे कॉलर हमारे साथ थे मियांवाली से, खालिद उमर नियाजी साहब. उन्होंने एक ऐसा सवाल पूछा जो मेरा ख्याल है कि जिस वक्त ये एड्स मर्ज शुरू हुआ था तो मैं उस जमाने में काफी काम करती थी और मुझे बारहा मतलब लोगों ने ये कहा और अच्छे खासे पढ़े लिखे लोगों ने, ये नहीं कि कोई बिल्कुल गांव के लोग मुझे ये बात कहे कि पाकिस्तान में तो ये मर्ज हो ही नहीं सकता क्योंकि हम मुसलमान हैं. اور مطلب یہ ایک عجیب و غریب غلط فہمی ہے لوگوں میں. تو میں ڈاکٹر فاطمہ میر آپ سے پوچھوں گی, یہی خالد عمر نیازی کا سوال ہے کہ یہ ایک مسلمان ملک ہے, آخر یہاں پہ یہ وائرس کس طرح پھیل گیا؟ ڈاکٹر فاطمہ میر
موڈ از اونلی, ہاں جی, تو سیکشوئل موڈ صرف ایک طریقہ ہے ایچ آئی وی کا اسپریڈ ہونے کا, ٹھیک ہے. یہ 100% ایچ آئی وی جو آپ کے ملک میں ہے وہ سیکس کی وجہ سے نہیں ہے, ٹھیک ہے. سو جو امپورٹنٹ بات, یہ ایک وائرس ہے, ٹھیک ہے, اور یہ ایک بندے سے دوسرے بندے کے اوپر صرف سیکس سے نہیں پھیلتا, خون کی منتقلی سے بھی پھیلتا ہے, گندی نیڈل سے بھی پھیلتا ہے, ایک انفیکٹڈ عورت سے اس کے بچے کو بھی پھیلتا ہے. دوسری جہاں پر بات آتی ہے کہ یہاں ایک مسلمان ملک میں کوئی گناہ نہیں ہوتا, کسی مسلمان ملک میں کوئی غلط حرکت نہیں ہوتی, ہم خود اگر اپنے آپ کو اپنے گریبان میں دیکھیں, وی آر ناٹ پرفیکٹ مسلمز. سو ہمیں آئی تھنک ریلیجن سے دور رہ کر ایک بیماری کو سائنٹیفکلی دیکھنا چاہیے. اور آپ نے بیماری میں اب جی ڈی اسٹگمٹائزیشن, چاہے وہ ایچ آئی وی ہے, میرے بچے ہیں جی جو میرے پاس کلینک میں آتے ہیں وہ کسی کو بتاتے نہیں ہیں ان کو ایسٹھما ہے. اسٹگمٹائزیشن اتنی ہمارے ملک میں ہے, تو اگر ایسٹھما کا بندہ دوسرے کو نہیں بتاتا کہ اس کو ایسٹھما ہے تو ایچ آئی وی تو بہت دور کی بات ہے. ہمیں ایکسیپٹ کرنا چاہیے کہ کچھ چیزیں ہم میں ہیں, اور ہمیں کھلے دل سے اپنی اس گیپ کو ریکگنائز کر کے, سائنس کو استعمال کر کے, بے شک ریلیجن کو استعمال کریں, لیکن اب دنیا بھر میں ایبسٹیننس جسے کہتے ہیں نا کہ جی اے بی سی مت کرو, یہ چیز ایسے پھیلتی ہے مت کرو مت کرو, پوری دنیا میں فیل ہو چکا ہوا ہے, چاہے وہ اسلامک ملک میں ہو چاہے وہ غیر اسلامی ملک میں ہو, ٹھیک ہے. اب آپ کو مختلف طریقے سے رسک میٹیگیٹ یعنی کہ رسک کو کم کرنے کے طریقے ہوتے ہیں. تو جیسے ڈاکٹر قائد کہہ رہے ہیں, انہوں نے زیادہ ہائی رسک گروپس کے اندر کام کیا, کیونکہ نیشنل ایڈز کنٹرول پروگرام اور سندھ ایڈز کنٹرول پروگرام پاکستان میں ہائی رسک گروپس کو زیادہ ٹارگیٹ کرتا ہے, کیونکہ انہی میں کانسنٹریٹڈ ایپیڈیمک تھا. یہ ایک انایکسپیکٹڈ, خیر انایکسپیکٹڈ تو نہیں, ہم سوچ رہے تھے کہ یہ ہونے والا ہے اور یہ ہو گیا. یہ ایک ٹریجڈی ہے کہ یہ ایک ایسی ولنریبل پاپولیشن میں ہوا ہے جو آلریڈی مال نیوٹریشن, آلریڈی مائکرو نیوٹرینٹ ڈیفیشنسی, آلریڈی ایک پوئر سوشیو اکنامک اسٹیٹس کو بلانگ کرتے ہیں, ڈس ایڈوانٹیجڈ پیپل ہیں, اور اس وجہ سے ان کی ہیلتھ کیئر ایکسیس اس قسم کی تھی کہ وہ پوئر انفیکشن کنٹرول کا وکٹم بنے. جو بھی ہے جیسا بھی ہے, اب ہمارے ہیلتھ سسٹم کو ایک برڈن کے لیے پریپیئر ہونا ہے, کیونکہ اب ان بچوں کو کرونک لائف لانگ دوائی چلے گی, اور ان کو ایک ہیلتھ سسٹم کو کانسٹنٹلی ایکسس کرنا پڑے گا, جس کے لیے تیار ڈاکٹر, تیار انسلری اسٹاف, تیار سپورٹو اسٹاف, تیار دوائیاں. اب آپ نے بہت سے ریسورسز لیکویڈیٹ کرنے ہیں تاکہ وہ ان بچوں کے لیے اویلیبل ہو.
میں یہاں اپنے سننے والوں سے ڈاکٹر فاطمہ ایک درخواست کرنا چاہوں گی, کیونکہ سعدیہ نے مجھے بتایا کہ بہت سے لوگ کالز کر رہے ہیں اور مختلف بیماریوں کے بارے میں. میں ان کو بتا دوں کہ آج ہمارا پروگرام بالکل یعنی مرکوز ہے پاکستان میں ایچ آئی وی ایڈس پر. ہم اس میں بلکہ دوسرے ملکوں کی بات نہیں کر رہے, اکثر ہم انڈیا کی بھی اور جنوب ایشیا کے دوسرے ملکوں کی بات کرتے ہیں, کیونکہ اس وقت پاکستان میں ایک سنگین مسئلہ پیدا ہوا ہے لڑکانہ میں, یعنی سامنے آیا ہے, کم از کم سنگین مسئلہ تو یہ ہے. اور میں ڈاکٹر فاطمہ کی بات کو آگے بڑھاتے ہوئے خالد صاحب آپ سے کہوں گی کہ ابھی ٹی وی پر میرے سامنے ایک خبر آئی کہ جن لوگوں نے ایک مسیحی جوڑے کو زندہ جلا دیا تھا ان کی سزائے موت کو برقرار رکھا گیا. تو آپ اس سے سوچیے کہ پاکستان ایک اسلامی ملک ہے اور کتنی پاکستان میں اقلیتوں کو کے لیے رواداری کا, برابری کا, ان سے محبت کے سلوک کا حکم دیا ہے, لیکن ایسے لوگ ہیں وہاں نا جو کہ اس کی خلاف ورزی کرتے ہیں جیسے کہ بہت سارے اسلامی احکامات کی کرتے ہیں. تو آپ کا کیا خیال ہے کہ کوئی ایسا پاکستان میں ایک شخص نہیں ہے جس کو یہ مرض جو ہوا ہو اس کی وجوہات جیسے کہ ڈاکٹر فاطمہ نے کہا کہ خون کی منتقلی یا سوئیوں کے استعمال کے علاوہ بھی ہوں, تو اس کو مرض سمجھیے اور اس کو اسلام سے یا عیسائیت سے یا کسی بھی مذہب سے نہ جوڑیے. اچھا میں علی اصغر آپ سے اب یہاں یہ پوچھوں گی اور بہت مختصر جواب, کیونکہ دو ہمارے اور ماہرین اب ہمارے ساتھ شامل ہوں گے. بات جب پہلے شروع میں ہوتی تھی 2005 کے بعد تو زیادہ تر یہ بات تھی کہ جو کام کرتے ہیں پاکستانی خلیج کے ملکوں میں وہ جب آتے ہیں تو ان میں سے اکثر میں یہ وائرس پایا گیا تھا. تو چونکہ آپ بھی میل پاپولیشن کے ساتھ کام کرتے ہیں تو کیا جن لوگوں سے آپ ڈیل کر رہے ہیں ان میں اس مرض کے پھیلنے کی وجہ یہی ہے کہ وہ بیرون ملک سے آئے ہیں یا دوسری وجوہات ہیں؟ علی اصغر
جی, ہمارے پاس کچھ ایسے کیسز آئے تھے کیونکہ ان کا ہوتا ہے بائی لا, اگر آپ وہاں پہ ٹریول کر رہے ہیں تو آپ کا ایچ آئی وی ٹیسٹ مینڈیٹری ہوتا ہے.
और कुछ लोगों को वहां से डिपोर्ट भी किया गया है. रिसेंटली ही एक वी केम अक्रॉस अ यूथ जो कि 24 साल उसकी उम्र थी, वो वहां पे काम कर रहा था और वहीं पे जब उसका रूटीन में टेस्ट किया गया तो वो एचआईवी पॉजिटिव था और उनको बिल्कुल आइसोलेट करके उनको वापस पाकिस्तान भिजवा दिया गया था. जी, ज्यादातर केसेस जो हमारे पास आए हैं परवाज के पास, उनमें से वो थे जो कि वहां पे इन्फेक्ट हुए हैं.
अच्छा,
बैरूनी मुल्क इन्फेक्ट हुए हैं यहाँ से, क्योंकि जब यहाँ से जाने से पहले आपका टेस्ट होता है, अगर आप क्लियर हैं तब आपको वीजा वगैरह मिलेगा और आप वहाँ पे पहुंचेंगे.
अच्छा,
जो केसेस हमारे पास आए हैं वो बाहर से इन्फेक्ट होके आए हैं.
तो क्या ऐसा देखिए, क्योंकि अगर बाहर है ये इन्फेक्शन मौजूद, और मुझे याद है कि जब बड़ी लेदे हुई थी उस वक्त जब ये पाबंदी लगाई गई थी अरब मुल्कों की जानिब से, तो देखिए सवाल ये पैदा होता है कि बजाय इसके कि उनको डिपोर्ट कर देते हैं, क्या ये उन पर जिम्मेदारी नहीं है कि वो उनका इलाज करवाए वहां पर जो उनके वर्कर्स हैं? इस पर कभी कोई काम हुआ?
नहीं, हमारी तरफ से तो नहीं हुआ, बट ये तो एक कंट्री की रिस्पॉन्सिबिलिटी होती है. यहाँ पे पाकिस्तान की मैं बात करूँ तो नेशनल एड कंट्रोल प्रोग्राम सारी पॉपुलेशन को लेकर साथ चल रहा है, चाहे वो एमएसएन पॉपुलेशन है या फीमेल सेक्स वर्कर्स है या मेल सेक्स वर्कर्स हैं. वो कम्युनिटी बेस्ड मॉडल के थ्रू इन सबको टेस्टिंग और ट्रीटमेंट का और प्रिवेंशन का काम कर रहे हैं. तो
अच्छा,
ये तो उस कंट्री की रिस्पॉन्सिबिलिटी होती है.
मैं उन्हीं की पूछ रही हूँ क्योंकि आप अवेयर है ना. मेरा मतलब यही है कि पाकिस्तान की गवर्नमेंट कभी डील किया इस मसले से गवर्नमेंट ने?
नहीं जी, मेरी नॉलेज में वो चीज़ तो नहीं है, मगर ये कि जिस तरह इस्लामी मुल्क की बात हुई थी तो इसी तरह वो इस्लामी मुल्क भी जो है वो इस चीज़ के डिनाइल में है कि हमारे पास ऐसे लोग हैं जिन पे बीमारी हो सकती है या जो ऐसे बिहेवियर्स में हैं. पाकिस्तान उस चीज़ को एक्सेप्ट कर रहा है और उस चीज़ पे काम कर रहा है. इसलिए जो इशू आप बात कर रही हैं इस पे पॉलिसी लेवल की चीज़ है, आई डोंट थिंक इस पे कोई काम हुआ है.
अली असगर, मैं आपका बहुत शुक्रिया अदा करूंगी खासतौर पर इस वजह से कि आज के पैनल को ढूंढने में और आपने बड़ी मदद की. और मैं आप लोग सबसे ये कहना चाहूंगी कि हम इस सिलसिले को जारी रखेंगे और इस पर कई और प्रोग्राम भी करेंगे. लेकिन अली असगर को मैं जाने देती हूं क्योंकि हमारे दो और मेहमान हमारे साथ शामिल हो रहे हैं. तो बहुत शुक्रिया अली असगर आपका. अब हमारे साथ डॉक्टर नसीम सलाहुद्दीन हैं जो कि ये भी इन्फेक्शस डिजीज़ के माहिर हैं, और लेकिन इनका शोभा जो है जैसे फातिमा जो है वो सिर्फ बच्चों के अमराज की, ये एक उमूमी उसमें काम करती हैं शोबे में. तो अस्सलाम वालेकुम डॉक्टर नसीम सलाहुद्दीन.
वालेकुम सलाम.
अभी डॉक्टर फातिमा मीर से तफसील से बात हुई बच्चों के बारे में कि बच्चों में ये बीमारी किस तरह ट्रांसमिट होती है. आप थोड़ा सा हमें बताइए कि क्या आपको लगता है कि सर सबसे बड़ा मसला क्या है, उन मरीजों को की शनाख्त करना उन लोगों की जिनमें ये वायरस मौजूद है, या जो ऑलरेडी जो रजिस्टर्ड हैं लेकिन दवाएं बहुत महंगी हैं उनको बाकायदगी से दवाएं देना, उनको बुलाना, उनके टेस्ट करना, क्या चीज़ ज़्यादा दुश्वार है?
अगर आप बड़ों में ये बीमारी के बारे में पूछना चाहेंगी तो ये बताऊं कि ये अक्सर तौर पे जिंसी बीमारी होती है, खास तौर पे मर्दों से उनकी औरतों को लगती है बीमारी
जी
जिंसी रास्ते से. ये तो हमें पता है और बरसों से दो तीन दिहाई से चल रहा है, लेकिन अब पिछले मैं खैर 5-8 साल में इसकी शरह एड्स की शरह एडल्ट्स में बढ़ती चली जा रही है क्योंकि हमारे पास नशे आवर लोग ज़्यादा बढ़ गए हैं और वो एक से दूसरे नीडल एक्सचेंज करके वही सिरिंज इस्तेमाल करने से और ये बीमारी ज़्यादा बढ़ गई है. इसके अलावा यही लोग ब्लड बैंक्स में जाकर अपना ब्लड देते हैं, जहाँ पर ऐसे ब्लड बैंक्स में जहाँ पर एचआईवी और हेपेटाइटिस बी और हेपेटाइटिस सी की स्क्रीनिंग नहीं सही तरह से नहीं हो रही है, लिहाजा जिनको ये ब्लड ट्रांसफ्यूजन लगता है उनमें ये बीमारी बढ़ती चले जा रही है. इसके अलावा बहुत सारे डॉक्टर्स या क्वालिफाइड अनक्वालिफाइड हेल्थ केयर वर्कर्स वो वायरस से आलूदा इंजेक्शंस एक से दूसरे को लगाते हैं जिसकी वजह से यही तीन बीमारियां उनमें मुंतकिल हो जा रही है. इसलिए ये इस बीमारी की शरह एडल्ट्स में बढ़ती चली जा रही है. डॉक्टर फातिमा ने आपको यकीनन बच्चों के बारे में
बिल्कुल बहुत तफसील से उस पर बात हुई. बिल्कुल
ठीक है.
मैं यहाँ आपसे ये बल्कि पूछूंगी, आप ही ने जो बात बताई उस पर पूछना चाहूंगी कि मतलब हम सबको ये एक ऐसा इम्प्रेशन है कि पाकिस्तान में काफी साल पहले ये एक पाबंदी लग गई थी कि ब्लड बैंक को कोई भी खून स्क्रीनिंग के बगैर नहीं दिया जा सकेगा, तो क्या इस पर अमल नहीं होता? अभी भी स्क्रीनिंग के बगैर लोग खून दे सकते हैं जाकर?
उसूलन तो हर ब्लड बैंक में स्क्रीनिंग तो होनी चाहिए
जी.
लेकिन ऐसे गली गली में भी छोटे छोटे ब्लड बैंक खुल गए जहाँ पर यही नशे वाले लोग जाकर अपना ब्लड देते हैं और उनके पास या तो किट्स नहीं होते या तो ऐसे वो कम मेयार के किट्स इस्तेमाल करते हैं जिससे ये तीन बीमारियां पकड़ी नहीं जाती हैं. पेशर तो मेरा ख्याल से स्क्रीनिंग नहीं भी करते होंगे, उसके बारे में मुझे पूरा इल्म नहीं है. लेकिन यही जो मीटिंग्स में डिस्कशन होता रहा है, ब्लड बैंक के जो अहदेदार हैं वो यही बताते हैं कि बहुत सारे ब्लड बैंक्स में ये स्क्रीनिंग नहीं हुई है, लिहाजा यही बीमारी औरों में लग रही है. जी
अच्छा, मैं
खासतौर पे बच्चों में ज्यादा लग रही है इसी वजह से. जी
दुरुस्त. मानूर है हमारे साथ लाहौर से, मून के नाम से मारूफ है और ख्वाजा सरा सोसाइटी जो है वो ये इसके फाउंडर हैं. तो मानूर पहले तो बहुत शुक्रिया प्रोग्राम में आने का. अब आप थोड़ा सा मुझे बताइए कि जाहिर है कि आप एक हाई रिस्क ग्रुप से ताल्लुक़ रखती हैं, तो आपकी जो ये सोसाइटी है इसमें कितने मेंबर हैं और आप क्या समझती हैं कि किस हद तक अवेयरनेस मौजूद है? फिर असल बात तो ये कि अगर ख्वाजा सरा है उनमें अवेयरनेस है, लेकिन जो क्लाइंट्स होते हैं वो किस हद तक इससे वाकिफ हैं कि उनके लिए क्या खतरात हैं? मानू
हेलो, अस्सलाम वालेकुम. सबसे पहले तो बहुत बहुत शुक्रिया, आपने मुझे अपने शो पे लिया और इस चीज के बारे में आगाही देने के लिए कि जो ट्रांसजेंडर ख्वाजा सरा कम्युनिटी है उनका जो प्रेवलेंस रेट है एचआईवी का वो क्यों बढ़ रहा है, किस तरह बढ़ रहा है और हम उसको किस तरह उसकी रोकथाम कर सकते हैं. जैसे कि हम सबको पता है कि जो ख्वाजा सरा कम्युनिटी है, दिस कम्युनिटी इज वन ऑफ द मार्जिनलाइज कम्युनिटी, एक वल्नरेबल पॉपुलेशन के साथ साथ एक हाई रिस्क पॉपुलेशन भी है, क्योंकि इनके पास रोजगार कमाने के मौके नहीं होते हैं. तो जो इनके पास इजीली ऑप्शन अवेलेबल होती है वो ज्यादा से ज्यादा बैगिंग की होती है, सेक्स वर्क की होती है या फंक्शंस की होती है. तो चूंकि जो ट्रांसजेंडर कम्युनिटी है ये एक वल्नरेबल मार्जिनलाइज पॉपुलेशन में से बिलोंग करती है, तो बहुत सारी ऐसी ट्रांस कम्युनिटी है जिनको मतलब हरासमेंट, सेक्सुअल वायलेंस का सामना करना पड़ता है और जिसकी वजह से बहुत सारी ऐसी जो हमारी ट्रांस कम्युनिटी है वो एचआईवी के वायरस का शिकार हो जाती है. अदर देन दैट बहुत सारी ऐसी ट्रांस कम्युनिटी है जो कि ना सेक्स वर्क में इन्वॉल्व होती है. हम लोग तो पिछले 7 सालों से एचआईवी अवेयरनेस पे काम कर रही है ख्वाजा सरा सोसाइटी. तो हम लोग काम इस तरह करते हैं कि हम लोग कम्युनिटी चूंकि ये पढ़ी लिखी नहीं है तो हम लोग डेरा टू डेरा आउटरीच वर्क करते हैं ताकि जाके उनको बताया जा सके, उनके बिहेवियर चेंज कम्युनिकेशन काउंसलिंग की जा सके और उनको बताया जा सके कि उनकी सेहत उनके लिए कितनी इंपॉर्टेंट है और एचआईवी उनके दरमियान कितनी स्पीड से फैल रहा है और उसकी वजूहात क्या है.
जी.
तो जब हमने ये सारा काम किया और हमने उस चीज में आइडेंटिफाई किया कि कम्युनिटी तो बहुत अवेयर है, अब कम्युनिटी को पता भी है कि एचआईवी क्या है, एचआईवी कैसे फैलता है और एचआईवी को कैसे रोका जा सकता है. बट कम्युनिटी का कंसर्न मोस्ट ऑफ द टाइम्स ये होता है कि जो हमारे क्लाइंट्स हैं, ठीक है, जिनको एचआईवी के बारे में पता ही नहीं है और अगर हम उनको सेफर सेक्स प्रैक्टिसेस अडॉप्ट करने के बारे में कह रहे होते हैं, प्रिकॉशंस के बारे में कह रहे होते हैं, तो हमारे क्लाइंट लूज हो रहे हैं और जब क्लाइंट लूज होते हैं तो डेफिनेटली हमारी इनकम लूज हो रही है, तो हम लोग अपना पेट कैसे पालें. और जो ख्वाजा सरा कम्युनिटी है उनके ज्यादातर क्लाइंट्स जो होते हैं ना वो आईडी यूजर्स होते हैं, जो इंजेक्ट ड्रग यूजर्स होते हैं.
तो आपने यहाँ मैं ये पूछना चाहूंगी, ये मैं हमेशा मुझे इस बात पे एक तश्वीश होती है, जैसे बहुत सी खबरें हालिया दिनों में आई कि किसी ख्वाजा सरा को गोली मार दी गई, किसी ने हमला कर दिया, जब उसे अस्पताल ले जाया गया तो डॉक्टर्स ने इलाज करने से, ये केपीके में खास तौर से 2 दफा इस तरह का वाकया हुआ कि डॉक्टर ने इलाज करने से इनकार कर दिया. अब मैं आपसे ये पूछती हूँ कि जब कोई शख्स आपकी कम्युनिटी से एचआईवी एड्स का शिकार होता है तो एक तो वैसे ही इस मर्ज के बारे में जो गलत फहमियाँ हैं, तो क्या उनको इलाज के लिए जब वो जाते हैं अस्पतालों में तो उनके साथ सही ट्रीटमेंट किया जाता है या नहीं किया जाता? क्योंकि इसके बाद हम यही बात डॉक्टर कायद सही से पूछेंगे कि फिर इसके लिए क्या किया जा सकता है.
جی دیکھیں انیشلی جب ہم نے کام اسٹارٹ کیا تھا تو یہ ساری چیزیں ہمارے لیے بہت مشکل تھیں. ہم لوگوں کو بہت زیادہ اویئرنیس اور سینسٹائزیشن دینی پڑتی تھی جو ہمارے ہیلتھ کیئر پرووائڈرز ہیں. لیکن چونکہ ہمیں 7 سال ہو گئے ہیں کام کرتے ہوئے, میں اسپیسیفکلی اگر لاہور کے بارے میں بات کروں گی تو لاہور میں جیسے کہ نیشنل ایڈس کنٹرول پروگرام اور پروونشل ایڈس کنٹرول پروگرام کی کولیبوریشن سے کچھ ٹریٹمنٹ سینٹر جیسے کھلے ہوئے ہیں جہاں کا عملہ اتنا سینسٹائزڈ اور ٹرینڈ ہے کہ ان کو پتا ہے کہ ہمیں مارجنلائز اور سٹگمٹائز کمیونٹی کو ڈیل کیسے کرنا ہے. تو ہمارے پاس اگر کوئی پازیٹیو کلائنٹس آتا ہے تو وی سائن دا ایم او یو وتھ سم گورنمنٹ ٹریٹمنٹ سینٹرز جہاں پہ ہم لوگ لے کے جاتے ہیں کمیونٹی کو, اور پہلے کچھ وزٹس میں لے کے جاتے ہیں تاکہ وہاں پہ ان کے کنفرمیٹری ٹیسٹ ہو سکیں, اور ان کو اگر تو ان کو وہ اے آر ویز اگر ان کا CD4 کاؤنٹ اتنا نیچے آ چکا ہے کہ ان کو اے آر ویز پہ ڈالنا ہے تو وہ پھر ان کو امیڈیٹلی وہ اے آر ویز پہ ڈالتے ہیں. تو ایز کمپیرزن ٹو پاسٹ فیو ایئرس اب تو بہت زیادہ چیزیں جو ہیں ٹرانس کمیونٹی کے لیے بہتر ہو چکی ہیں, اور آپ لوگوں کو پتا بھی ہوگا کہ اب جو ٹرانس پروٹیکشن ایکٹ پاس ہو چکا ہے اس کے اکارڈنگلی جو ہیلتھ رائٹ ہے وہ باقی مرد اور عورتوں کی طرح خواجہ سرا کمیونٹی کا بھی ایک بیسک رائٹ ہے, تو کوئی اس کو وائلیٹ کرے تو وہ ڈیفینیٹلی وہ قانونی طور پہ جرم ہوگا. تو اب چیزیں کافی بہتر ہو چکی ہیں, بٹ اسٹل میں نے آپ کو لاہور کی بات بتائی ہے, اس طرح کراچی ہے, لاڑکانہ ہے اور کچھ بڑے سٹیز ہیں جہاں پہ ایچ آئی وی پریویلنس کافی بہت تیزی سے بڑھ رہی ہے کمیونٹی کے اندر. بٹ واٹ اباؤٹ دوز ایریا جہاں پہ ابھی چیزوں کو ٹچ نہیں کیا گیا, ہمیں وہاں پہ ان کو ٹچ کرنا چاہیے. ابھی اب ڈاکٹر قائد سے جن کی بات کر رہے ہیں, مطلب ان سے ہم ان چیزوں کے بارے میں ڈسکس کرتے ہیں کچھ اسٹریٹجیز ایسے ڈیولپ کر سکتے ہیں کہ ہم الائنسز مینٹین کر سکیں تاکہ ہم بہترین چیزیں اور بہترین صحت کے مواقع جو ہیں کمیونٹی کو دے سکیں, اور کمیونٹی کے ہر اس بندے تک پہنچ سکیں جہاں تک ہم پہنچنا چاہتے ہیں.
میں ڈاکٹر صاحب, ڈاکٹر قائد سعید, میں کچھ دیر پہلے یہ بات کر رہی تھی علی اصغر سے پروگرام سے پہلے, تو علی اصغر نے مجھے بتایا کہ پاکستان میں سب سے زیادہ کیسز جہاں پر ہیں شرح یعنی جو زیادہ ہے وہ قصور میں ہے پنجاب میں, اور اس کے بعد کراچی کا نمبر آتا ہے. تو کیا وجہ قصور میں سب سے زیادہ کیسز ہونے کی؟ مجھے کوئی زیادہ وجہ سمجھ نہیں آتی کیونکہ نہ تو وہاں سے بہت سے لوگ بیرون ملک جاتے ہیں. کیا وجہ ہے کہ اس شہر میں سب سے زیادہ کیسز ہیں؟
جی شکریہ. اگر ہم وقت کے ساتھ دیکھیں تو یہ جو ایچ آئی وی کی ڈیزیز ہے یہ اپنی پوزیشن چینج کرتے رہی, لوگ انفیکٹ ہوتے رہے, ڈفرینٹ پاپولیشن تھی اور ڈفرینٹ جیوگرافیکل ایریاز میں ہوتی رہی. لیکن یہ جو خاص پاپولیشن ہیں جس کو ہم ہائی رسک گروپس کہہ رہے ہیں, جس میں ہجڑے ہو گئے, انجیکشن ڈرگ یوزر یا جسم چیزیں نشہ کرنے والے, یا فیمیل سیکس ورکرس, یہ زیادہ تر ان علاقوں میں زیادہ آپریٹ کرتے ہیں جہاں جو بڑے شہر ہوتے ہیں یا جہاں پر انڈسٹریل ایکٹیویٹی ہو رہی ہوتی ہے, ان علاقوں میں یہ زیادہ کام کرتے ہیں. تو ہم نے وقت کے ساتھ دیکھا سن 2005 سے لے کر 16 تک کے راؤنڈ میں کہ کراچی, لاہور جو کہ بڑے شہر ہیں, فیصل آباد, سرگودا, اور پھر قصور, قندوز. قصور بھی ایک قسم سے کافی بڑا انڈسٹریل ہب تھا بھی اور ابھی بھی ہے ٹینری کے حوالے سے خاص کر دیکھا جائے. تو یہ جو ان ایریاز میں جہاں پر یہ انڈسٹریز زیادہ کام کر رہی تھی, ان ایریاز میں ہم نے دیکھا کہ یہ لوگ خاص کر ٹرانسجینڈرز اور فیمیل سیکس ورکرز زیادہ آپریٹ کرتی ہیں, کیونکہ لوگ گھروں سے دور ان جگہوں پر انڈسٹریز میں کام کرتے ہیں اور پھر اسی طرح خطرے میں رہتے ہیں کہ وہ اپنی سیکشل نیڈس پوری کر سکیں. تو اور یہی پاپولیشن جن جو ان لوگوں کو سیکس پرووائڈ کرتی ہے, یہ بھی ان علاقوں میں پائی جاتی ہے. تو قصور جو ہے وہ وقت کے ساتھ ہم نے دیکھا کہ وہاں انجیکشن روز جو انجیکشن کا یوز تھا خاص کر جو ڈرگ یوزر تھے اس میں بڑھا اور اس کی پرسنٹیج بہت بڑھ گئی. اس کے بعد پھر ہم نے دیکھا کہ ٹرانسجینڈر میں بھی آنا شروع ہو گیا. یہ چیز ہم نے کراچی اور لاہور میں بھی آبزرو کی کہ وہ آہستہ آہستہ انجیکشن ڈرگ یوزر تھے, یہ ٹرانسجینڈر میں انفیکشن آئی, ٹرانسجینڈر سے اب یہ فیمیل سیکس ورکرز میں آ گئی ہے, اور پھر ان کے جو کلائنٹس ہیں جو کہ جنرل پاپولیشن کے حصہ ہوتے ہیں ان کے تھرو اب یہ آہستہ آہستہ جنرل پاپولیشن کی طرف جا رہی ہے. یہ ایگزیکٹلی وہ ماڈل ہے جس کو ہم ایشین اپیڈیمک ماڈل کہتے ہیں, اور ایشیا کے زیادہ تر ملکوں میں یہ بیماری اسی طرح انجیکشن کا یوزر سے شروع ہوئی اور پھر آہستہ آہستہ جو سیکس ورکرز تھی اس میں آئی, اور سیکس ورکرز سے ان کے کلائنٹس کے تھرو جنرل پاپولیشن میں. تو پاکستان جو ہے وقت کے ساتھ ایگزیکٹلی اسی راستے پہ چل رہا ہے جو کہ باقی ایشین کنٹریز میں ہوا, اور یہ آہستہ آہستہ یہ انفیکشن اب ہم دیکھ رہے ہیں جو جنرل پاپولیشن میں آ رہی ہے, اور ساتھ ساتھ یہ تھوڑی جو آؤٹ بریکس ہو رہی ہیں جس میں آپ نے شروع میں بتایا کوٹ عمرانہ ہو گیا, چنیوٹ ہو گیا پنجاب میں, گجرات سن 2007 کی بات ہے, پھر لڑکانہ سن 2016 میں ڈائلسس مشین کے ذریعے ہوا, اور اب ہم 2019 میں دیکھ رہے ہیں لڑکانہ میں جنرل پاپولیشن, کیونکہ یہاں پر انفیکشن کنٹرول کی پریکٹسز جو تھی وہ اچھی نہیں تھی, اور انجیکشن یوز ہمارے ملک میں انتہائی زیادہ ہے. ہم اپنی تکلیف کے لیے زیادہ تر انجیکشن لگانا پسند کرتے ہیں, اور اپنے بچوں کو خاص طور پہ
یقین ہی نہیں کرتے,
یہی وجہ ہے,
بالکل یقین ہی نہیں کرتے لوگ کہ اگر انجیکشن نہیں لگا تو ان کا علاج صحیح ہو رہا ہے. یہ بھی کہا جاتا ہے کہ ڈاکٹر صاحب انجیکشن دے دیجیے,
ان کو تسلی نہیں ہوتی جب تک انجیکشن لگائے, وہ ایک بھی نہیں بلکہ دو دو انجیکشن ایک بچے کو اور ایک انسان کو لگائے جاتے ہیں فوراً ٹھیک ہونے کے لیے, اور یہی وجہ ہے کہ وہ چونکہ استعمال شدہ سرنجز ہوتی ہیں تو ایک انسان سے وائرس اٹھا کر دوسرے میں لگا دیا جاتا ہے, اور یہ بیماری پھر ان چھوٹے چھوٹے علاقوں میں بہت سپیڈ سے غربت کی وجہ سے, ناسمجھی کی وجہ سے, اور یہ جو کوئکس بیٹھے ہوئے ہیں ان کی پریکٹس کی وجہ سے ہم دیکھ رہے ہیں کہ آہستہ آہستہ جنرل پاپولیشن میں آ رہی ہے.
اچھا, میں آخر میں آپ چاروں سے پوچھنا چاہوں گی جو کوئی اسٹریٹجی اس کے بارے میں سوال, لیکن کوئی ایک سوال کا جواب میں چاہتی ہوں. میرا خیال ہے ڈاکٹر نسیم صلاح الدین, آپ مجھے بتائیے کہ جو ایڈس کی دوائیں ہوتی ہیں ایچ آئی وی ایڈس کی, یہ کمبینیشن ہوتا ہے دواؤں کا, اور مجھے پاکستان میں تو نہیں پتا کہ قیمت کیا ہے, لیکن یہاں امریکہ میں مثلا بہت ہی مہنگی تھیں اور بہت سارے لوگوں کی استطاعت سے باہر تھیں, تو اس پہ بڑا ہنگامہ بھی ہوا کہ اگر وہی دوائیں انڈیا سے منگا لی جائیں تو بجائے اس کے امریکی جو فارماسیوٹیکل کمپنیز ہیں ان کے مقابلے میں بہت سستی مل سکتی ہیں, تو پاکستان میں ان دواؤں کی کیا قیمت ہے, اور کیا اسپتال یہ مفت دیتے ہیں مریضوں کو یا پیسے لیتے ہیں؟
دیکھیں, اگر یہ نجی شعبے سے اگر پیشنٹ کا تعلق ہو اور پرائیویٹلی اگر خریدنا چاہیں تو بہت مہنگی ہوتی ہے. اس وقت قیمتیں کتنی ہیں مجھے نہیں پتا, لیکن اب سے میرا خیال ہے کوئی 10-15 سال پہلے 35,000-40,000 یا 50,000 روپے فی ماہانہ صرف دوائیوں کے ہوتا تھا. اس کے علاوہ جو خون کے ٹیسٹ اور ڈاکٹرز وزٹ وغیرہ وہ تو بہت ہی زیادہ ہو جاتے, لیکن خوش قسمتی یہ ہے کہ نیشنل ایڈز کنٹرول پروگرام کے ذریعے چاروں صوبوں میں یہ دوا مفت ملتی ہے. آپ نے صحیح بتایا کہ اس میں کمبینیشن ہوتے تین دوائیوں کے عام طور پہ, اور وہ نقل گلوب انڈیا سے امپورٹ ہوتی ہیں کیونکہ وہاں پر سستی بنتی ہیں, لیکن یہ ہمارے پاس گلوبل فنڈ کے ذریعے اور نیشنل ایڈز کنٹرول پروگرام جو ڈاکٹر قائد اس کو ہیلپ کرتے ہیں یا کرتے تھے, لیکن وہ ہر صوبے میں جی تو وہ جو سلیکٹڈ کلینکس ہیں وہاں پر یہ دی جاتی ہے. میرا کام بیشتر انڈس ہسپتال میں, جو کہ حالانکہ وہ پرائیویٹ ہاسپٹل ہے لیکن فری ہاسپٹل, اور وہاں پر میرے تحت میرا خیال ہے کم از کم 500 یا 600 پیشنٹس جن کو اے آر ویز مل رہی ہیں اور آرام سے, اور کوئی ایسا مسئلہ نہیں ہے. ٹھیک ہے, وہ تو انڈیویجول پیشنٹس کے پرابلمس ہوتے ہیں, لیکن دوائیوں میں آنے کی کوئی اب تک کمی یا مسائل نہیں ہوئے,
کیونکہ آپ کا ہاسپٹل تو ایک بالکل اپنی جگہ انوکھا اسپتال ہے, اور اس میں بہت بڑے بڑے جو سرجریز ہیں اور ساری چیزیں مریضوں کو مفت کی جاتی ہیں. اچھا, اب آخر میں میں چاہوں گی بہت مختصر کہ ڈاکٹر فاطمہ میر آپ سے شروع کرتی ہوں کہ اگر جو کچھ قانون سازی ہوئی جو سندھ میں ڈاکٹر قائد نے بھی کہا, لیکن اب اگر کوئی اسٹریٹجی بنتی ہے, ظاہر ہے آپ سب لوگ اس پہ کام کر رہے ہیں, وہ کون سی چیز ہے, دو چیزیں یا تین چیزیں جو آپ ضرور دیکھنا چاہیں گے اس پھیلاؤ کو روکنے کے لیے؟
ہاں جی, سب سے پہلے تو جی یہ ہے کہ جن کو آپ نے ڈیٹیکٹ کیا ہے ان کو کوالٹی کیئر دیں, یعنی کہ لاڑکانہ کے اندر پیڈیاٹرک ایچ آئی وی سینٹر ایک ہفتے پہلے تک یا ڈیڑھ ہفتے پہلے تک نہیں تھا, یہاں پر صرف ایک ایڈلٹ ایچ آئی وی سینٹر تھا. تو سب سے پہلا کام ہم لوگوں نے یہاں کر یہ کیا ہے کہ ہم نے ایک پیڈیاٹرک سینٹر شروع کیا ہے, ایڈلٹ سینٹر میں ہم نے رن کیا اس کو ڈیڑھ ہفتے کے لیے, لیکن اب ہم اپنی پریمیسز پہ چلے گئے شیخ زائد چلڈرنز ہاسپٹل, اور وہاں پر اب ہم یہ ایچ آئی وی کلینک شروع کریں گے. وقت کے ساتھ یہ ایک میچور کلینک بنے گا, اور جیسے ڈاکٹر نسیم کہہ رہی ہے کہ انڈس اب اتنا اچھا ایک سینٹر ہے کہ 500 لوگ ریگولرلی آتا ہے اپنی دوائی لیتا ہے. انشاءاللہ ابھی تک جی جو 410 بچے ڈیٹیکٹ ہوئے ہیں ان میں سے 200 ہم پچھلے ڈیڑھ ہفتے میں دیکھ چکے ہیں. اس کا یہ مطلب ہے آدھے بچے رہتے ہیں جنہوں نے ابھی اپنی انیشل وزٹ ہمیں کرنی ہے. تو سب سے پہلے آپ کو ایک کوالٹی سینٹر ना सिर्फ देखिए सेट करना सेंटर शुरू करना बहुत आसान है लेकिन उसको सस्टेन करना और उसकी क्वालिटी को बढ़ाना क्योंकि आप एक्सपेक्ट कर सकते हैं कि नंबर्स बढ़ेंगे तो वो इंशाल्लाह सबसे पहला स्टेप है जो कि करना है. दूसरी इंपॉर्टेंट चीज जी ये है कि मेरा ख्याल है ये पीएमडीसी जो हमारा पाकिस्तान मेडिकल एंड डेंटल काउंसिल है और सिंध हेल्थ केयर कमीशन है ये रेगुलेटरी बॉडीज हैं दो और ये इकट्ठे मिलके और एक हमारी एक मेडिकल माइक्रोबायोलॉजी इन्फेक्शन डिजीज सोसाइटी ऑफ पाकिस्तान है डॉक्टर नसीम भी उसमें हमारी सीनियर हैं हम लोग कोशिश ये करना चाहते हैं कि एक एक्सटेंसिव इन्फेक्शन कंट्रोल ट्रेनिंग प्रोग्राम शुरू करें. ये काफी नहीं है कि आप एक क्वैक को कहें बंद करो वरना मैं तुम्हें हवालात पे डाल रहा हूँ.
मैं अब क्योंकि वक्त जरा थोड़ा कम है डॉक्टर फातिमा मैं महानूर से यही सवाल पूछूंगी मुख्तसर कि आप क्या चाहती हैं क्या चीज ऐड करना चाहेंगी जिस वक्त प्रोग्राम है नेशनल प्रोग्राम उसमें.
थैंक यू सो मच कि आपने मुझसे चीज के बारे में पूछा. मैं रियली मैं कुछ ऐड करना चाह रही थी मतलब डेफिनेटली कि कम्युनिटी के ऊपर काम तो हो रहा है बट वो रियली नीड टू एक्सपेंड द सर्विसेज क्योंकि हम लोग कम्युनिटी को अप्रोच तो कर रहे हैं लेकिन कम्युनिटी के लिए अगर हमने एक सेंटर बनाया है तो उसमें कुछ इन हाउस सर्विसेज भी होनी चाहिए और उसके अलावा जो स्पेसिफिकली अगर मैं ट्रांसजेंडर कम्युनिटी की बात करूँ तो उसमें जो पीएलएचआईवी क्लाइंट्स हैं उनको वन डोर स्टेप्स के ऊपर सर्विसेज मिलने चाहिए कि अगर कोई पॉजिटिव क्लाइंट आया है तो हमारा मकसद ये है कि डॉक्टर कायद अक्सर ये बात करते होते हैं कि हमें उस नल को बंद करना है जिस नल से पीएलएचआईवी क्लाइंट्स भरते जा रहे हैं तो उस नल को बंद करने के लिए हमें उन पीएलएचआईवी क्लाइंट्स का वायरल लोड अनडिटेक्टेबल करना पड़ेगा और उसके लिए हमें उनके ऊपर ज्यादा फोकस करना पड़ेगा तो हमें उनके ऊपर फोकस करने के लिए स्ट्रेटेजीज ऐसी डेवलप करनी पड़ेंगी ताकि हम उन्हें वन डोर स्टेप के ऊपर सर्विसेज दें ताकि उनको उनके ड्रॉप आउट जो है वो कम से कम हो. हम लोग ये कर सकते हैं कि हम जो हमारी हेल्थ मिनिस्ट्री है उनसे रिसोर्स मोबिलाइजेशन के ऊपर बात की जा सकती है ताकि हम लोग एटलीस्ट ये जो ग्लोबल फंड का पैसा है उसके अलावा गवर्नमेंट लेवल के ऊपर भी कुछ पैसा कुछ रिसोर्स अवेलेबल हो ताकि हम इन हाउस सर्विसेज हैं और छोटे छोटे कैंप्स की सूरत में.
बिल्कुल मानूर इस पे हम मजीद बात करेंगे. डॉक्टर नसीम एक मिनट अगर आप इससे पहले कि डॉक्टर कायद से मैं कहूँगी क्लोज करें इसको. जी
जी
आप क्या चाहेंगी एक कोई अहम चीज जो आप देखना चाहेंगी पॉलिसी में.
आप मुझसे पूछ रही हैं.
जी जी
मेरे नजर में किसी भी बीमारी को रोकने के लिए सबसे बड़ी बड़ा कदम ये होना चाहिए आगाही पहुंचाना और हम लोग डॉक्टर्स तो जो कर सकते हैं वो करेंगे. डॉक्टर फातिमा ने बताया आपके ट्रीटमेंट सेंटर्स इन्फेक्शन कंट्रोल ये तो हमारी तरफ से है लेकिन हुकूमत को चाहिए कि इसके आगाही के लिए हर कदम ले चाहे रेडियो टेलीविजन प्रिंट मीडियम व्हाटएवर जो भी इस्तेमाल हो सकता है ताकि लोगों को समझ आए कि ये बीमारी किस तरह पहुंचती है जिनसी खून के जरिए और माँ से बच्चे तक के हमल के दौरान और दूध पिलाते वक्त तो ये मेरा ख्याल है अगर ये अवेयरनेस हो तो बहुत लोग इसे समझ जाएंगे और अपने आप को बचा सकेंगे. अवेयरनेस में जाहिर है आप ये भी बताएंगे कि ये इंजेक्शन नीडल जैसे डॉक्टर कायद ने आपका जिक्र किया कि ये एक वाहिद मुल्क है जहां पर सबसे ज्यादा सिरिंजेस और नीडल्स इस्तेमाल की जाती हैं तो लोगों को बताना होगा कि भाई ये शॉर्टकट टू मेडिसिन नहीं होता. इलाज का ये हल नहीं है कि अगर आपको जरा बुखार हो कोई सादा मामूली वायरल इन्फेक्शन हो तो उसमें इंजेक्शन लगाने की गोलियों से.
मैं डॉक्टर नसीम बहुत जल्दी से एक आपको वाकया सुनाना चाहूंगी सिर्फ डॉक्टर कायद से पहले कि एक ये सही बात है कि एक कराची की बस्ती में जहां मजदूर रहते थे एक डॉक्टर साहब थे और वो उन्होंने खुद बताया कि मैं उनको पानी के इंजेक्शन लगाता हूं. तो भाई उनसे पूछा कि क्यों आप ऐसा करते हैं तो उन्होंने कहा कि इसलिए कि वो मानते ही नहीं अगर मैं इंजेक्शन नहीं लगाता तो कहते हैं कि नहीं डॉक्टर साहब ये सही इलाज नहीं हो रहा. नहीं पानी के इंजेक्शन सॉरी वो उनको वो ड्रिप लगा दिया करते थे कि बस ये इलाज है आप ड्रिप लगवा लें तो आपका तमाम मर्ज जो है ठीक हो जाएगा. अच्छा डॉक्टर कायद सईद आपसे आखिर में कि आप इसको कंक्लूड किस तरह करेंगे क्या होना चाहिए और क्या हो रहा है.
जी मैं तो ये स्ट्रेटजी अगर है तो वो वही है जो अभी हम इंप्लीमेंट कर रहे हैं. पहला कदम है प्रिवेंशन. हमने उन लोगों को जिनको अभी ये बीमारी नहीं लगी रोकना है कि उनको बीमारी ना लगे तो पहला कदम हमारा प्रिवेंशन है. प्रिवेंशन में जैसे डॉक्टर सिंह ने कहा आगाही सबसे इम्पोर्टेंट चीज़ है कि हम लोगों को बताएं कि मर्ज फैलता कैसे है और उन्होंने अपने आप को इससे कैसे बचाना है बचने के तरीके क्या है.
तो आगाही पहला स्टेप है, उसके बाद बाकी चीजें हैं कि अनयूज ऑफ सिरिंजेस ये ना हो, इंतकाल खून जो है वो सेफ हो, ये सारे प्रिवेंशन में आते हैं। लेकिन साथ साथ उन पॉपुलेशन की बात जिनके रवैये उनको इस बीमारी की तरफ।
बहुत शुक्रिया डॉक्टर साहब आपका और अपने तमाम मेहमानों का। इसके साथ ही मैं प्रोग्राम ख़त्म करने की इजाज़त भी चाहूँगी। इस सिलसिले को हम जारी रखेंगे। हमारे इंजीनियर पीटर हंटली थे, प्रोड्यूसर थी सादी असद, शहनाज अजीज की जानिब से आप सबको खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। कि हमने आपको खबरों में बताया था कि पाकिस्तान और बैन अल-अक़वामी मालियाती फंड के माबेन बेल आउट पैकेज पर इत्तेफाक के बाद पाकिस्तानी रुपए की कदर में तेजी से कमी आई है और जुमेरात को कारोबार के दौरान इंटर बैंक मार्केट में डॉलर 148 रुपए की बुलंद तरीन सतह पर पहुंच गया। इस सूरत हाल पर हमारे साथी असद हसन ने तजियाकारों से गुफ्तगू की है, उनकी रिपोर्ट।
करेंसी की कदर में कमी बेशी के बुनियादी असूल क्या है? टॉप लाइन सिक्योरिटी से वाबस्ता माहिर मुआशियात मोहम्मद सुहेल बताते हैं।
इकोनॉमिक थ्योरीज हैं वो तो कहती हैं कि वो फ्री फ्लोट होना चाहिए, डिमांड सप्लाई पे होना चाहिए, यानी इंपोर्टर को डॉलर की जरूरत है तो वो मार्केट में जाएगा, एक्सपोर्टर को डॉलर फरोख्त करने हैं तो वो भी मार्केट में जाएगा। यही फार्मूला गवर्नमेंट ने IMF के साथ एग्री किया है कि रुपए की कदर मार्केट ड्रिवन होगी, यानी मार्केट उसका तयन करेगी, जो इससे पहले पाकिस्तान में दर हकीकत नहीं होता था। यही वजह थी कि पिछली हुकूमत के पहले 4 साल में उसको आर्टिफिशियली ओवर वैल्यू रखा गया।
पाकिस्तान में डॉलर के मुकाबले में रुपए की मुसलसल गिरती हुई कीमत की वजह के बारे में मोहम्मद सुहेल की राय।
लेकिन जो रुपए की कदर में गिरावट देखी गई है ये कोई अनएक्सपेक्टेड इससे नहीं है कि हुकूमत ने जो IMF से मुआहदा किया था कुछ दिनों पहले स्टाफ लेवल एग्रीमेंट, उसमें कुछ प्रायर एक्शन की तरफ इशारा था और ये हिस्ट्री रही है, जब भी पाकिस्तान IMF के प्रोग्राम में जाता है तो कुछ इकदाम उसको करने होते हैं, उसमें एक इकदाम करेंसी के वैल्यू को एडजस्ट करना था।
खुरम शहजाद फाइनेंशियल एनालिस्ट हैं, वो रुपए की कदर में इजाफे की वजह तलब और रसद के असूल के अलावा क्या सराइयों और गैर यकीनी सूरत हाल को भी करार देते हैं।
स्पेकुलेशन भी काफी हद तक बढ़ गई है, मैनिपुलेशन भी काफी हद तक बढ़ गई है। जो होल्डर्स होते हैं, जो प्रॉफिटियरिंग करते हैं या जो शॉर्ट टर्म जो ट्रेड करते हैं और उसमें स्पेकुलेट करके जो है उससे मुनाफा या उस तरह जो है वॉलेटिलिटी क्रिएट होती है उसकी वजह से जो है मुनाफा उनको होता है।
नादिया फारूक एशियन डेवलपमेंट बैंक से वाबस्ता हैं, कहती हैं कि गुज़श्ता सालों में डॉलर की कीमत को मस्नूई तरीके से मुकफ्फल करना भी आज रुपए की गिरावट का सबब है।
हमारा जो डॉलर है वो पेग रहा है, जो कि डार साहब के दौर में रहा 100 के साथ, हमने उसको पेग किया। जब हम उसको एक जगह पे फिक्स कर देते हैं तो उसका सबसे जो पहला इफेक्ट आता है उसमें ये होता है कि आपकी जो रियल इफेक्टिव एक्सचेंज रेट है उसकी वजह से हम ऑल अक्रॉस द वर्ल्ड अनकंपेटिटिव हो जाते हैं।
मोहम्मद सुहेल इसकी तायद करते हैं।
ये बात दुरुस्त है, मगर ये बात भी दुरुस्त है कि इसको जल्द कर लेना चाहिए था। आई थिंक पिछली हुकूमत ने 2018 में इसको डिले किया, इनफैक्ट मिफ्ता साहब जब फाइनेंस मिनिस्टर थे उन्होंने कुछ एडजस्टमेंट की थी। उस वक्त काफी चैलेंजेस थे मईशत को भी और पॉलिटिकली भी वो बड़ा सेंसिटिव टाइम था क्योंकि इलेक्शन थे।
मोहम्मद सुहेल कहते हैं कि रुपए की कीमत ऊपर जाने के फायदे और नुकसान दोनों होते हैं।
नुकसान तो ये हैं कि इम्पोर्ट महंगी हो जाते हैं जिससे महंगाई की शराब बढ़ती है, पेट्रोल बिजली सारी चीजें महंगी होती हैं। तो ये फायदा है कि जो बीमार एक मरीज है उसकी शिफा के लिए बहुत सारी गोलियां लेनी पड़ रही हैं, जिसमें से एक गोली जो कड़वी जरूर है उसके नुकसान भी हैं, मगर उसको स्टेबिलिटी पे लाने के लिए ये करेंसी के वैल्यू को IMF के प्रोग्राम के तनाजुर में गिराया गया है।
मईशत और रुपए की कदर में इस्तेकाम कैसे लाया जा सकता है, इस बारे में मोहम्मद सुहेल कहते हैं कि हुकूमत जो इकदाम कर रही है उससे फर्क पड़ेगा और आइंदा कुछ महीनों के अंदर इस्तेकाम आ सकता है। खुरम शहजाद कहते हैं कि मीडिया और सोशल मीडिया के ऊपर क्या सराइयों की नफी करना होगी।
अथॉरिटीज अपनी जगह काम कर रही है, होपफुली सेंट्रल बैंक भी इसमें एक्टिव है काफी ज्यादा इसको ठीक करने के लिए और गवर्नमेंट भी इसमें इंटरवीन गवर्नमेंट ने भी कल किया है, तो होपफुली स्टेबलाइज हो जाएगी। ये 3-4 रुपए की जो वॉलिटिलिटी है ये कुछ बहुत ज्यादा नहीं है, और ये जो पैनिक लाइक सिचुएशन हो जाती है टाइम, इसमें इंटरवीन करके गवर्नमेंट या सेंट्रल बैंक खासतौर पर प्राइमरीली सेंट्रल बैंक करेगा कि वो ये बताएगा कि इस वक्त डिमांड सप्लाई कितनी चल रही है और क्या जरूरत है, ताकि क्लियर कट जो है वो पोजिशन हो। और खासतौर पर मीडिया पे, सोशल मीडिया पे जो स्पेकुलेटिव मैसेजेस होते हैं, सेल्फ क्रिएटेड मैसेज होते हैं, इनको कुछ तरह से कंट्रोल किया जाए, ताकि जो एक आम आदमी है वो महंगाई की सूरत में इफेक्ट भी ना हो।
नादिया फारूक समझती हैं कि करेंसी की कद्र और मईशत के इस्तेहकाम के लिए इदारा जाती इस्लाहात नागुजीर हैं।
ये हम कब तक दूसरे मुल्कों से सहारे लेते रहेंगे, हमें इंटरनल रिसोर्स बढ़ाने की जरूरत है, और वो एक जो सबसे क्विक, आसान और तेजी से जो वर्टिकल बात है जिसमें हम समझ सकते हैं कि बहुत तेजी से बढ़ सकते, ये इश्यूज जो है उनको हम ओवरकम कर सकते हैं, वो है कि हमें अपनी प्रोडक्टिविटी बढ़ाने की जरूरत है, बिजनेस इन्वॉल्वमेंट को स्ट्रेंथन करने की जरूरत है, ताकि इन्वेस्टमेंट हमारे मुल्क में आए।
ये थी माहिरीन की राय। असद हसन, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।